नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चीनसँगका सम्झौता तथा परियोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र बन्ने, विगतका पारवहन सम्झौता कार्यान्वयनमा ठोस सहमति गर्न पूर्व प्रधानमन्त्रीहरूको सुझाव।
नेपाल कम्युनिष्ट पार्टीको दर्ता गर्नुको कारण पेश गर्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश। 33% महिला सहभागिता नगरी पार्टी दर्ता गरेको ठहर।
संसद बैठकमा अनिवार्य उपस्थित हुन सभामुखद्वारा सरकारको ध्यानाकर्षण। संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्य सञ्चालन नियमावली संसदमा पेश।
युद्ध विराम घोषणा गरे पनि अफगानिस्तानमा तालिबान विद्रोहीको आक्रमण रोकिएन। आज भएको बम विस्फोटमा 10 जनाको ज्यान गयो।
र विश्वकप फुटबलमा सर्बियाद्वारा कोस्टारिका पराजित। पाउने 9 जर्मनी र मेक्सिको तथा पाउने 12 ब्राजिल र स्विजरल्याण्डले खेल्ने।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय वित्तीय स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौँ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509 433-2509 मोबाइल 98-49-421-216।
भाका नागेका ऋणीहरूलाई कर चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैङ्कबाट विभिन्न शीर्षक अन्तर्गत ऋण लिई 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरूमध्ये ₹1 करोडसम्म कर्जा लिई हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको विद्यालय लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले चीन सहयोग सम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले चीन सहयोग सम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउने गरी समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ। यो समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय समेत गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। विगतमा चीनसँग भएका सहमति कार्यान्वयनमा सहज हुने गरी आवश्यक संयन्त्र स्थापना गर्ने परराष्ट्र मन्त्रालयको प्रस्तावलाई सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको 2 अघि आज स्वीकृत गरेको हो। ओली पर्सी चीन जाँदै हुनुहुन्छ।
यस्तै पूर्व प्रधानमन्त्रीहरूले चीन भ्रमणका क्रममा विगतका पारवहन सम्झौता कार्यान्वयनमा ठोस सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। पर्सीदेखि शुरू हुने आफ्नो चीन भ्रमणबारे ओलीले गरेको छलफलमा पूर्व प्रधानमन्त्रीहरूले चीनको आर्थिक विकासबाट लिन सकिने फाइदाका विषयमा कुरा गर्न सुझाव दिएका परराष्ट्र मंत्री प्रदीप गेवालीले जानकारी दिनुभयो।
पूर्व प्रधानमन्त्रीहरूले यो भ्रमण सकेसम्म बढी प्रभावकारी होस्, फलदायी होस्, नेपाल चीन सम्बन्ध नयाँ उचाइमा उठोस् र चीनको आर्थिक विकासबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन सकोस् र त्यसमध्ये खास गरी कनेक्टिभिटी बढाउने कुरामा, नेपालमा चीनको लगानी बढाउने कुरामा, चीनसँग 2016 भएको पारवन सन्धि अनुसार छिटोभन्दा छिटो प्रोटोकललाई टुङ्ग्याउने कुरामा र दुई देशको बीचमा साझेदारीलाई नयाँ ढङ्गले अगाडि बढाउने सन्दर्भमा उहाँहरूले महत्त्वपूर्ण सुझावहरू दिनुभयो। सम्मान्य प्रधानमन्त्रीले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर चीनसँगको सम्बन्धलाई अगाडि बढाइने र आफ्नो भ्रमण पश्चात नेपाल चीन सम्बन्ध र आर्थिक साझेदारी चाहिँ नयाँ उचाइमा उठ्ने उहाँले विश्वास दिनुभयो।
पूर्व प्रधानमन्त्रीहरूले नेपालको विकासमा चीनको लगानी बढाउन पनि जोड़ दिन प्रधानमन्त्री ओलीको ध्यान आकर्षण गराएका छन्। छलफलका लागि पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, जलनाथ खनाल, माधव कुमार नेपाल, डाक्टर बाबुराम भट्टराई र मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सिंहदरबार पुग्नु भएको थियो।
यसै गरी सांसदहरूले पनि चीनसँगको सिमानाका सञ्चालन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। पर्सि 5 गतेदेखि शुरू हुने प्रधानमन्त्रीको चीन भ्रमणमा सिमानाका सञ्चालन गर्ने विषयमा ठोस सहमति गर्न सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनसँगको सीमा दार्चुलाको उत्तरी नाका सञ्चालन गर्ने बारेमा पनि ठोस मुद्दा उठाउन माग गर्नुभयो। साथै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो। यस्तै सांसद देव गुरूङले गोर्खाको उत्तरी क्षेत्रको चीनसँगको नाका सञ्चालनमा ल्याउन पहल गर्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
सर्वोच्च अदालतले संविधान मिचेर नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दल दर्ता गर्नुको कारण पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले संविधान अनुसार पार्टीको संरचनामा 33% महिला सहभागिता नगराएको दललाई दर्ता किन गराएको भन्दै कारण देखाउ आदेश जारी गरेको हो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति, पोलिट ब्यूरो, स्थायी समिति लगायतमा 33% महिला नपुगेको तर निर्वाचन आयोगले नेकपालाई गैर कानूनी रूपमा दर्ता गरेको दावी गर्दै अधिवक्ता इन्दु तुलाधर सहित 17 जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। रिटमा निर्वाचन आयोगको निर्णयले नेपालको संविधान तथा दल दर्ता सम्बन्धी ऐनको उल्लंघन गरेको दावी गरिएको थियो। अब निर्वाचन आयोगले यसको कारण सर्वोच्च अदालतमा पेश गर्नुपर्नेछ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रूलिङ गर्नुभएको छ। सरकारका मन्त्रीको अनुपस्थितिका कारण आजको बैठक 15 मिनट स्थगित हुनुपरेको भन्दै सभामुख महराले प्रतिनिधि सभा सञ्चालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमा उपस्थित हुन सरकारलाई रूलिङ गर्नुभएको हो।
बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रूपमा हुनुपर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री समेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने उल्लेख गरिएको छ। त्यसकारणले यस विषयमा म आज विनियोजन विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरू नहुनुको कारणले 15 मिनट स्थगित हुनु परेको बेहोरा यहाँहरू सबैलाई थाहा नै छ। म मन्त्रीहरू र खास गरेर सरकारको यस विषयमा आगामी दिनमा फेरि नदोहोरियोस् भन्ने विशेष ध्यान आकर्षण गर्न चाहन्छु।
आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल चलिरहँदा बैठकमा एकजना पनि मन्त्री उपस्थित नभएपछि बैठक 15 मिनट रोक्नु परेको थियो।
यसैबीच संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्य सञ्चालन नियमावली आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गरिएको छ। दुवै सदनको आज बसेको संयुक्त बैठकमा नियमावली पेश गरिएको हो। नियमावलीमा संसदीय सुनवाई विशेष समिति 15 सदस्यीय रहने व्यवस्था गरिएको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो। 12 जना प्रतिनिधि सभा र 3 जना राष्ट्रिय सभाका सदस्यहरू रहने गरी संसदीय सुनवाई विशेष समिति बनाइनेछ। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति पनि बनाउने व्यवस्था गरिएको सभापति पोखरेलको भनाइ छ। नियमावलीमा जनमत संग्रह, राष्ट्रपति उपराष्ट्रपतिको महाअभियोग, सरकारको बजेट तथा नीति कार्यक्रम, राष्ट्रिय महत्वका सन्धि सम्झौता गर्दा दुवै सदनको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने प्रस्ताव गरिएको छ। नियमावलीमा संशोधन राख्न भोलि र पर्सिसम्मको समय दिइएको छ। अब असार 8 गते बस्ने दुवै सदनको संयुक्त बैठकमा नियमावलीमाथि दफावार छलफल हुनेछ।
यसै गरी राष्ट्रिय सभा सदस्यको पदावधि छान्नका लागि गोला प्रथा गरिने भएको छ। संघीय संसद सचिवालयले आज पत्रकार सम्मेलन गरेर भोलि गोला प्रथा गरेर राष्ट्रिय सभा सदस्यको पदावधि तय गरिने जानकारी गराएको हो। राष्ट्रिय सभाका 1/3 सदस्य हरेक 2 वर्षमा परिवर्तन हुनुपर्ने संवैधानिक व्यवस्था छ, जसका कारण अहिलेको पहिलो राष्ट्रिय सभामा 2, 4, र 6 वर्षको कार्यकाल तय गर्न गोला प्रथा गर्न लागि हो। त्यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा गोला प्रथा सञ्चालन मूल समिति गठन गरेको छ।
कर्णाली प्रदेश सरकारले संविधान विपरीत बजेट ल्याएको भन्दै नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक अवरूद्ध गरेको छ। आज बसेको प्रदेश सभाको बैठकको शुरूमै नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर साईले बजेटमा संविधान अनुसार चालू आर्थिक वर्षका लागि प्रत्येक मन्त्रालयलाई छुट्याइएको बजेट खर्च अनुसारको लक्ष्य हासिल भयो या भएन भन्ने विवरण पेश नगरेको भन्दै बैठक चल्न नदिने बताउनु भयो। सभामुख राजबहादुर साईले संसदमा उठेका विषयवस्तु बारेमा छलफल गरेर टुङ्गो लगाउनु पर्ने भएकाले पर्सिसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
केटाहरू किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो, साँच्चै चमत्कार! 100 रुपियाँमा 3 जीबी, म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्त भित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा यही असार मसान्त भित्र आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा सम्पर्क गरी उक्त विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड प्रधान कार्यालय।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चीनसँगका सम्झौता तथा परियोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र बन्ने, विगतका पार्वन सम्झौता कार्यान्वयनमा ठोस सहमति गर्न पूर्व प्रधानमन्त्रीहरूको सरकारलाई सुझाव, नेपाल कम्युनिष्ट पार्टीको दर्ता गर्नुको कारण पेश गर्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश, संसद बैठकमा अनिवार्य उपस्थित हुन सभामुखद्वारा सरकारको ध्यानाकर्षण लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, अरूण तेस्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका 4 जनाको सकुशल उद्धार गरिएको छ। अस्ति राति पहिरोमा पुरिएका 2 जना नेपाली र 2 जना भारतीय नागरिकको 39 घण्टापछि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। डिस्कोले पुरिएका कालीकोट सिउना गाउँपालिका 4 का प्रदीप साई, जुम्ला चन्द्रनाथ नगरपालिका 1 का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका 4 जनाको स्वास्थ्य अवस्था सामान्य छ। यसअघि जिल्ला प्रहरी कार्यालय शङ्ख सभाले पहिरोमा पुरिएका 4 जनाकै ज्यान गएको सूचना दिएका कारण हिजो गलत समाचार सम्प्रेषित हुँदा पीड़ित परिवार र आफन्तलाई परेको चोटप्रति हामी क्षमा प्रार्थी छौं।
पोखरा विमानस्थलमा यति एयरलाइन्सको विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ। चालक दलका सदस्य र यात्रुसहित 30 जनालाई बोकेर काठमाडौँबाट उडेको विमान अवतरणका क्रममा आज दिउँसो पोखरामा धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगे पनि ठूलो दुर्घटना नभएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ। विमानमा रहेका सबै 30 जना नै सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान र विमानको प्राविधिक जाँच भइरहेको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ।
अघिल्लो वर्षभन्दा 4 दिन अघि नै यो वर्षको मनसुन शुरू भएको छ। यसपालि जेठ पच्चीसदेखि मनसुन शुरू भएको हो। किसान समयमै मनसुन शुरू हुँदा खुशी पनि देखिएका छन्, तर खुशी सँगसँगै चिन्ता पनि उत्तिकै हुने गर्छ। मनसुन शुरू भएसँगै बाढ़ी पहिरोका घटना दोहोरिने गर्छन्। वर्षेनी हुने यस्ता घटना रोक्न पूर्व तयारी प्रभावकारी हुने गरेको छैन। यस वर्ष विपद पूर्वको तयारी कस्तो छ त? मदन पौड्यालको रिपोर्ट।
झमझम झरी पर्न थालेपछि पहाड़मा पहिरो र तराईमा बाढ़ी तथा डुबानको समस्या देखिन्छ। यसपालि पनि झण्डै 4 महिना मनसुन सक्रिय हुने मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेल।
मलाई लाग्छ निश्चय पनि अब औसत वर्षा भए पनि केही नदीहरूमा 3-4 दिनसम्म लगातार झरी लाग्न सक्छ। त्यस्तो बेलामा चाहिँ के अरे बाढीहरू आउने अथवा चाहिँ तलतिर चाहिँ भनौँ न समतल भूभाग बढी डुबान हुने हुन सक्छ, त्यो कारणले अहिलेबाट चाहिँ हामी त्यो सतर्कता अप्नाउनुपर्ने हुन्छ।
अघिल्लो वर्ष मात्रै बाढी पहिरो जस्ता घटनाबाट 597 जनाले ज्यान गुमाए, वर्षेनी औसतमा 600 नागरिकले विपदकै कारण ज्यान गुमाउने गरेको गृह मन्त्रालयको तथ्याङ्क छ। सरकार, गैर सरकारी संस्था र विभिन्न निकायले जोखिम कम गर्न भन्दै काम गर्दै आएका छन्, तर विगतलाई हेर्दा पूर्व तयारी प्रभावकारी नभएको प्रष्टै छ। अनि सरकारी निकायले नै मनसुनले निम्त्याउने विपद र जोखिम न्यूनीकरणमा जे हुनुपर्ने थियो हुन नसकेको स्वीकार गर्छ। यसपालिको तयारीबारे गृह मन्त्रालय विपद व्यवस्थापन महाशाखाका सहसचिव केदार न्यौपाने:
अहिलेको अवस्थामा चाहिँ हाम्रा सम्पूर्ण निकायहरू परिचालित छन्, हाम्रा सम्पूर्ण निकायहरू तैनात छन्। विपद आइहाल्यो भने पनि त्यसलाई चाहिँ सम्बोधन गर्नको लागि, त्यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि, आइहाल्यो भने क्षति कम गर्नको लागि हाम्रा सरकारी निकाय, गैर सरकारी निकाय, स्थानीय तहहरू, प्रदेश सरकारहरू चाहिँ यसमा चाहिँ एकदम चाहिँ प्रतिबद्धताका साथहरू चाहिँ तयार भएर बसेको कुराहरू म राख्न चाहन्छु।
नदी तथा खोला किनारमा बसोबास गर्ने धेरै परिवार छन्, भूकम्पपछि चिरिएका बस्ती जोखिममा छन्। भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँधले डुबानको समस्या छ, तर वर्षायाममा पीड़ा भोग्नेलाई राहत भन्दै घोषणा गर्ने अनि हिउँद लागेपछि सबै बिर्सने बानी छ। त्यसैले पनि हरेक वर्ष प्राकृतिक प्रकोपको मार बल्झिने गरेको छ। यो वर्षको मनसुन आपतकालीन कार्ययोजना अनुसार सातवटै प्रदेशमा गरी 283 सेना, पौड्न सक्ने जनशक्ति 50 र झण्डै 1300 प्रहरी विपद व्यवस्थापनका लागि भनेर जगेडा गरेको उल्लेख छ। त्यस्तै 3 दिन अघि नै मनसुनको पूर्वानुमान गरी सूचना प्रवाह गर्ने भनिएको छ। प्रमुख नदीहरूमा बाढ़ी आउनु पूर्व विभिन्न माध्यमबाट सूचना दिने गरी तयारी भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेल बताउनुहुन्छ।
ती एरियाहरूमा टेलिकम एनसेल जस्ता चाहिँ दूरसञ्चारसँग चाहिँ समन्वय गरेर त्यस्तो ठाउँमा चाहिँ मास एसएमएस भन्छ, अनि 41 सबैको मोबाइलमा चाहिँ एसएमएस छ, यो नदीमा चाहिँ पानीको बाह बढ्दैछ, तपाईँ चाहिँ सुरक्षित हुनुहोस् भनेर 3-4 घन्टा अगाडि पनि त्यो सूचना चाहिँ सम्प्रेषण गर्ने चाहिँ हाम्रो विगत 2 वर्षदेखि त्यो पनि सुरु भइसकेको छ त्यो नेटवर्किङ।
विपद व्यवस्थापनका लागि पूर्व तयारी छैन, संयन्त्र छैन, जनशक्ति र उपकरण पनि पर्याप्त छैन। मनसुनमा जोखिम क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु आवश्यक छ। सरकार र सम्बन्धित निकायले पनि विपद अगावैको सतर्कता, त्यसपछिको खोज उद्धार र व्यवस्थापनका काम चुस्त बनाउन उत्तिकै आवश्यक छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले भैरवा विशेष आर्थिक क्षेत्र सेजमा 26 उद्योग स्थापनाका लागि अनुमति दिएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले भैरवा विशेष आर्थिक क्षेत्रमा अनुमति पाएका सबै 26 उद्योगलाई 1 हप्ताभित्र दर्ता गरिने जानकारी दिनुभयो। 2 हप्ताभित्रबाट उद्योग निर्माणको काम शुरू गरिसक्ने गरी उद्योग स्थापनाका लागि अनुमति दिएको पनि उहाँले बताउनुभयो। प्राधिकरणका कार्यकारी निर्देशक भट्टले 1 वर्षभित्र स्थापना गरिएका उद्योगहरूबाट उत्पादन शुरू हुने गरी कामलाई अघि बढाउने पनि जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणले पनि विशेष आर्थिक क्षेत्र सेजमा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ।
लामो समयदेखि खाल्डाखुल्डी परेको सड़क नबनेको भन्दै पोखराको लेखनाथ महानगरपालिका वडा नम्बर 31 बासिन्दाले सड़कमै धान रोपेर विरोध गरेका छन्। नगरचोकदेखि बेगनास्ताल बाँधसम्मको खाल्डाखुल्डी परेको सड़कमा पानी पर्दा हिलामेर घाम लाग्दा धुलामे हुने गरेको छ। अहिले पानीले सड़क हिलामे भएर हिँड्नै नसकिने भएपछि स्थानीय बासिन्दाले हिलामे सड़कमा धान रोपेर विरोध गरेका हुन्। बेगनास सिंचाई आयोजना र स्थानीय बासिन्दाबीच विवाद हुँदा 1 किलोमिटर जति सड़क पिच हुन सकेको छैन। विवादले सड़कका लागि छुट्टिएको रकम पनि खर्च हुन नसकेर फिर्ता भएको वडाध्यक्ष कमल थापाले बताउनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ र विश्वकप विशेषसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू:
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्।
तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट किर्तिपुर गेट छेउ नयाँ बजार किर्तिपुर। फोन 01-433-2509 43-2509 मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-9-301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। गंगामाया बचाउ अभियानले द्वन्दकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपितलाई कारवाहीको माग गर्दै आमरण अनशनरत गंगामायाको जीवन रक्षाका लागि बालुवाटारमा धरना दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अभियानले आज अनशनरत गंगामायाको जीवन रक्षा गर्नुपर्ने, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्नुपर्ने र सम्पूर्ण द्वन्द्व पीड़ितलाई न्याय दिलाउनु पर्ने माग गर्दै धरना दिएको हो।
खानेपानीको धारामा गोबर, बड़कौंला र भातका सीता आएको भन्दै जिल्ला कारागार बझाङका कैदीबन्दीले भोक हड़ताल शुरू गरेका छन्। फोहोर पानीका कारण पकाएको खाना समेत खान नसकेको भन्दै उनीहरूले खाना नखाएरै भोक हड़ताल शुरू गरेका हुन्। शुद्ध खानेपानी नभएको, चर्पी ढल निकास व्यवस्थित नभएको, कैदी बिरामीलाई व्यवस्था गरिएको, सरसफाई र सूचना पार्टीको विषयलाई लिएर सरसफाई र सूचना पार्टीको राम्रो व्यवस्था नभएको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन्।
ओखलढुङ्गामा दर्ता नगरी बोर्डिङ स्कूल चलाउने दुईजना विरूद्ध प्रहरीले मुद्दा चलाएको छ। सिद्धेश्वर नगरपालिका वडा नम्बर 2 निसंखे बजारमा दर्ता नगरी गुरूकुल एकाडेमी बोर्डिङ स्कूल सञ्चालन गर्ने बलराम कटुवाल र स्कूलका प्रिन्सिपल विरूद्ध उजुरी परेपछि प्रहरीले दुवैजनालाई पक्राउ गरी ठगी गरेको आरोपमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो।
आकाशबाट पर्ने पानीलाई संकलन गर्न धनकुटाको 2400 गाउँपालिका 5 बोधेका किसानलाई पोखरी निर्माण गर्न 10 थान प्लास्टिक वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत 2400 गाउँपालिका 5 बोधेमा रहेको नवउदय पौरखी बहुउद्देश्य कृषक समूहमा आबद्ध 10 जना किसानलाई पोखरी निर्माणका लागि अदुवा पकेट क्षेत्रमा विनियोजित रकमबाट प्लास्टिक वितरण गरिएको हो।
असार महिनामा शेयर कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से 14 अङ्कले घटेको छ। नेप्से आज 14.07 अङ्कले घटेर 1233.23 अङ्कमा पुगेको छ। पछिल्लो दिनमा अधिकांश शेयरको भाव घटेपछि नेप्सेसँगै कारोबार रकम पनि घटिरहेको छ। आज 24.5 करोड़को मात्र शेयर कारोबार भएको छ।
विद्यार्थीको बोझ घटाउन गणित र विज्ञान अनिवार्य विषयबाट हट्दैछ भन्ने समाचार उज्यालो अनलाइनमा पढेर नटवार जोशी लेख्नुहुन्छ। बोझ नै घटाउने मनसाय भए विद्यार्थीलाई घर बस भने त भइहाल्यो नि। विज्ञान र गणित एक अर्काका परिपूरक हुन्। यस्तो शिक्षा प्रणालीले खाड़ी जाने जनशक्ति निर्माण गर्नु बाहेक अरू कुनै काम छैन। अझै समय छ, विचार गरियोस् सरकार।
नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने भन्ने खबर उज्यालो अनलाइनमा पढेर मित्रबन्धु ढकाल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, भारतले दिएको बिजुली कटौती हुने बित्तिकै नेपालमा रूवावासी शुरू हुन्छ। सबैले बुझ्नुपर्ने कुरो, भारतले आफ्नो नागरिकलाई सोलर मार्फत बिजुली आपूर्ति गर्ने नीति राखेको छ, जसको लागत 3 रूपियाँ प्रति युनिट छ। हामी भारतसँग झण्डै 7 रूपियाँमा किन्छौं, साथमा 255 सेवा शुल्क। यस्तो पाराले हामी पुग्छौं कहाँ? यता पनि सोच्ने कि?
ट्विटरमा हिमालदाई नाम राखेका साथी उज्यालोलाई मेन्सन गर्दै प्रश्न गर्नुहुन्छ, पानी जहाज र रेल भन्दा पहिले आम नागरिकलाई कानूनी शासनको अनुभूति गराऊ। भर्खरै जन्मेको बच्चा देखिए रोगी अशक्त र वृद्धले खाने दूध र पानीमा विषाक्त पदार्थ मिसाएर बिक्री गरिएको छ, उता सरकार रेलमै रमलिएको छ। व्यवस्था लोकतान्त्रिक भएर के भो, नागरिकलाई अनुभूति हुनु पर्दैन?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू बिना नेउपाने र रमा खड्का। अब एउटा विदेशको खबर। तालिबानी विद्रोही र सरकारबीच युद्धविराम घोषणा गरिएका बेला अफगानिस्तानको नानगहरमा बम विस्फोट हुँदा 10 जनाको ज्यान गएको छ। नानगहरका प्रान्तीय गवर्नरको कार्यालयलाई लक्षित गरी गराइएको विस्फोटमा 10 जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था एएपीले जनाएको छ। नानगहरको रादत जिल्लामा हिजो भएको विस्फोटमा पनि 20 जनाको ज्यान गएको थियो। अफगानिस्तान सरकारी सुरक्षा फौज र तालिबानी बीच पर्सि मंगलबार समय युद्धविरामको समय थप गर्ने सहमति थियो, तर युद्धविरामलाई उल्लङ्घन गर्दै तालिबानले आक्रमण गरिरहेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलमा आज सरस्वती क्लब र लुम्बिनी फुटबल क्लब विजयी भएका छन्। इन्फा कम्प्लेक्स 7 दो बाटो ललितपुरमा भएको खेलमा सरस्वती क्लबले मच्छिन्द्र फुटबल क्लबलाई 2-0 हराएको छ। यस्तै आज भएको दोस्रो खेलमा लुम्बिनी फुटबल क्लबले न्यू रोड टीम एनआरटीलाई 2-1 हराएको छ।
विश्वकप विशेष 2018
विश्वकप फुटबल अन्तर्गत आजको पहिलो प्रतिस्पर्धात्मक खेलमा सर्बियाले कोस्टारिकालाई हराएको छ। सर्बियालाई जिताउन अलेक्जेन्डर कोलारोभले खेलको 56 मिनटमा गरेको गोल निर्णायक बन्यो। उनले 25 यार्ड टाढाबाट हानेको फ्रिकिकलाई कोस्टारिकाका किपरले बचाउन सकेनन्। सर्बियाकै जस्तो गोल गर्ने 10 वटा मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा कोस्टारिका पराजित भयो। सर्बियासँग मैदानमा 50-50 प्रदर्शन गरे पनि कोस्टारिका गोल गर्नबाट चुक्यो।
विश्वकपमा आजै हुने दोस्रो खेलमा अहिले केही बेरमा साबिक विजेता जर्मनीले मेक्सिकोसित प्रतिस्पर्धा गर्दैछ। जर्मनीसँग यसअघि खेलेका 11 खेलमा मेक्सिकोले जम्मा 1 खेल मात्रै जितेको छ। चोटका कारण गत शुक्रबार साउदी अरेबियासँगको मैत्रीपूर्ण खेल नखेलेका जर्मनीका मिट्सु ओजिल पनि चोटका कारण अघिल्लो शुक्रबार साउदी अरेबियासँगको मैत्रीपूर्ण खेल नखेलेका जर्मनीका मिट्सु ओजिल पनि खेल्नका लागि फिट भएका जर्मनीको टीमले जनाएको छ।
यस्तै आज राति 12:15 हुने तेस्रो खेलमा 5 पटकको विश्व विजेता ब्राजिल र स्विजरल्याण्डले खेल्दैछन्। ब्राजिल र स्विजरल्याण्डले यसअघि सन् 1950 खेलेका थिए। त्यति बेला यी दुई बीचको खेल बराबरी भएको थियो। ब्राजिल समूह चरणका पछिल्ला 12 खेलमा 1 खेल पनि हारेको छैन।
र अर्जेन्टिनाका फुटबल कप्तान लियोनेल मेसीले विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा टीम र आफ्नो व्यक्तिगत प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। हिजोको खेलमा आइसल्याण्डसँग 1-1 बराबरी खेल्दै अङ्क बाँड्नु परेको तथा आफूले पेनाल्टीमा पनि गोल गर्न नसक्दा दुःख लागेको मेसीले बताएका छन्। जितबाट प्रतियोगिता शुरू गर्नु सधैँ महत्वपूर्ण हुने उल्लेख गर्दै मेसीले 3 अङ्क जोड्न सक्ने राम्रो मौका गुमाएकोमा आफू र सिङ्गो टीम नै दुःखी भएको बताएका छन्। पेनाल्टीमा मेसीले हिजो पेनाल्टीमा गोल गर्न सकेका थिएनन्, पेनाल्टीमा गोल गर्न नसकेकाले आफू निकै दुःखी भएको उनले बताए।
विश्वकप विशेष 2018
विश्वकप विशेषसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चीनसँगका सम्झौता तथा परियोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र बन्ने, विगतका पारवहन सम्झौता कार्यान्वयनमा ठोस सहमति गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरूको सुझाव,
नेपाल कम्युनिष्ट पार्टीको दर्ता गर्नुको कारण पेश गर्न निर्वाचन आयोगलाई सर्वोच्च अदालतको आदेश, 33% महिला सहभागिता नगरेको दललाई दर्ता गर्नुको कारण दिनुपर्ने,
संसद बैठकमा अनिवार्य उपस्थित हुन सभामुखद्वारा सरकारको ध्यानाकर्षण, संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्य सञ्चालन नियमावली संसदमा पेश,
युद्ध विराम घोषणा गरे पनि अफगानिस्तानमा तालिबान विद्रोहीको आक्रमण रोकिएन, आज भएको बम विस्फोटमा 10 जनाको ज्यान गयो,
र विश्वकप फुटबलमा सर्बियाद्वारा कोस्टारिका पराजित, पौने 9 जर्मनी र मेक्सिको तथा पौने 12 ब्राजिल र स्विजरल्याण्डले खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।